नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2079 साल असार महिनाको 26 गते आइतबार, आषाढ शुक्ल पक्ष एकादशी तिथि, तदनुसार जुलाई 10 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज मुस्लिम धर्मावलम्बीहरू बकर ईद पर्व मनाउँदैछन्। संकट र अराजकताको भूमरीमा श्रीलंका फँसेको छ। मुख्यत आजका पत्र पत्रिकाले यही प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। श्रीलंकामा गम्भीर संकट, राष्ट्रपति निवासमा मानव सागर, प्रधानमन्त्रीद्वारा राजीनामा दिने तयारी शीर्षक दिँदै गोर्खापत्रले मुख्य खबर बनाएको छ। नयाँ पत्रिकाले पनि संकट र अराजकताको भूमरीमा श्रीलंका शीर्षक दिँदै मुख्य खबर बनाएको छ भने श्रीलंकामा जनता उर्लिएपछि कार्यालय घेरेर लखेटिए राष्ट्रपति, प्रधानमन्त्रीले राजीनामा दिने शीर्षकमा अन्नपूर्ण पोस्टले छापेको छ। राजधानी दैनिकले पनि यही प्रसंगलाई मुख्य खबरका रूपमा छापेको छ। महासंकटमा श्रीलंका, प्रधानमन्त्रीद्वारा राजीनामा, प्रदर्शन सर्कियो, निवास छोडेर राष्ट्रपति भागे शीर्षक दिँदै त्यस्तै कान्तिपुरले पनि यही प्रसंगलाई मुख्य खबर बनाएको छ। शासनमा परिवारवादले संकटमा श्रीलंका शीर्षक दिँदै श्रीलंकाको संविधानको धारा 3 श्रीलंका गणराज्यको सार्वभौम सत्ता जनतामा रहने र त्यो अविभाज्य रहने व्यवस्था छ। सार्वभौम सत्तामा सरकारको शक्ति, मौलिक अधिकार र मताधिकार रहेको पनि सोही धारामा व्यवस्था छ। सार्वभौम सत्ताको यस्तो प्रयोग सामान्य अवस्थाको हो। लामो समयदेखि आर्थिक र राजनैतिक संकट बिहोर्दै आएको टापु राष्ट्र श्रीलंकामा शनिबार श्रीलंकाली जनताले अर्को किसिमले सार्वभौम सत्ताको प्रयोग गरे। कर्फ्यू बीचमा पनि भेला भएका हजारौं श्रीलंकाली नागरिक राष्ट्रपति कार्यालय प्रवेश गरे, त्यहाँका सरकारी सुविधा उपभोग गरे। हिन्द महासागरको सामुन्ने रहेको राष्ट्रपति भवनमा मानव सागर उर्लिएपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राष्ट्रपति भवन छाडेर भागेको संचार माध्यमले जनाएका छन्। उहाँ नौसेनाको जहाजमा चढ़दै गरेको भिडियो सार्वजनिक सञ्जालमा आएको छ, तर हाल उहाँ कहाँ रहेको भने अज्ञात छ। राष्ट्रपति राजापाक्षेलाई उच्च सुरक्षाका साथ अन्यत्र सारिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसैबीच प्रदर्शनकारीले श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निवासमा आगजनी गरिदिएका छन्। विकसित घटनाक्रमलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिने तयारी गर्नुभएको समाचारमा जनाइएको छ भन्दै गोर्खापत्रले मुख्य खबर बनाएको छ। चरम आर्थिक तथा राजनैतिक संकटबाट गुज्रिरहेको श्रीलंकाको संकट थप चुलिएको छ। राजधानी कोलम्बो स्थित राष्ट्रपति निवास र कार्यालय शनिबार प्रदर्शनकारीले कब्जामा लिएका छन्। प्रधानमन्त्रीको निवासमा आगो लगाइएको छ। 3 दिनपछि अर्थात 13 जुलाईमा संसद मार्फत राजीनामा गर्ने राष्ट्रपति गोटाबाया राजापाक्षेको सन्देश छ। प्रधानमन्त्री रनिल विक्रमासिंघेले भन्नुभएको छ, विपक्षी दलका नेताहरूको सुझाव अनुसार राजीनामा दिन चाहेको छु। संसद मार्फत संवैधानिक संकट समाधानका लागि पहल गरिने सर्वदलीय सरकार गठनको प्रयास पनि गरिएको छ। सन् 2005 महिन्दा राजापाक्षे राष्ट्रपति निर्वाचित भएपछि श्रीलंकाको राजनीतिमा यो परिवारको वर्चस्व शुरू भएको छ। 2009 तामिल विद्रोहीलाई निमिट्यान्न पारेपछि त उनीहरूमा चरम जातीय उन्माद नै देखियो। राष्ट्रवादको भावनाले हामीले जे गर्दा पनि हुन्छ भन्ने अहंकार पलायो। सत्तामा एक छत्र गरेका उनीहरूले झण्डै 3 दशक द्वन्दमा अल्झिएकाले देशमा द्रुत गतिको आर्थिक विकास गर्ने भन्दै पछिल्ला 12 वर्षमा जस्तोसुकै स्रोतबाट जुनसुकै शर्तमा बेफिक्री ऋण लिए। यसका नकारात्मक परिणामबारे नोभेम्बर 2020 नै केन्द्रीय ब्याङ्कको मौद्रिक बोर्डले चेतावनी दिइसकेको थियो। सन् 2020 संसदीय निर्वाचनमा एसएलपीपीले जीत हात पारेपछि सरकारमा राजापाक्षे परिवारको पकड़ अझ बलियो भयो। महिन्द राजापाक्षे प्रधानमन्त्री बने। अप्रेलसम्म श्रीलंकाको सरकारमा राजापाक्षे परिवारका 5 सदस्य थिए, जसमा राष्ट्रपति गोटाबाया राजापाक्षे, प्रधानमन्त्री महिन्द राजापाक्षे गोटाबायाका दाई, अर्थमन्त्रीमा बसिल राजापाक्षे गोटाबायाका भाइ, सिंचाई मन्त्री चमल राजापाक्षे गोटाबायाका जेठो दाई र खेलकुद मन्त्री नमल राजापाक्षे महिन्दाका छोरा थिए। कुनै समय यी राजापाक्षे भाइहरूको श्रीलंकाको राष्ट्रिय बजेटको 70% प्रत्यक्ष नियन्त्रण थियो। राजापा राजपक्षे परिवारमाथि अवैध रूपमा 5 खर्ब 31 अर्ब डलर देश बाहिर लगेको आरोप पनि छ। त्यसका लागि श्रीलंकाको केन्द्रीय ब्यांकका गवर्नर अजित निवाड काभ्रालले महत्वपूर्ण भूमिका खेलेको आरोप छ। काभ्राल महिन्द राजापाक्षेका नजिकका सहयोगी हुन्। संकट र अराजकताको भूमरीमा श्रीलंका, नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। यता शासनमा परिवारवादले संकटमा श्रीलंका शीर्षक दिँदै कान्तिपुरले छापेको छ। आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा सत्ता विरूद्ध प्रदर्शन चर्को बन्दै गएपछि राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री रणिल विक्रमासिंघे राजीनामा दिन तयार भएका छन्। हजारौं प्रदर्शनकारी राष्ट्रपति भवन राष्ट्रपति निवास प्रवेश गरेपछि भागेका राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई 13 राजीनामा दिने जानकारी सभामुख महिन्द यापा अवयावर्दनालाई गराएका छन्। प्रधानमन्त्री विक्रमासिंघेले पनि ट्वीट गर्दै सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न राजीनामा दिन लागेको जनाएका छन्। प्रदर्शनकारी शनिबार प्रधानमन्त्री विक्रमासिंघेको निजी निवासमा समेत प्रवेश गरेका थिए। कान्तिपुरले छापेको छ। अब अर्को प्रसंग, संघीयता ट्र्याकमा तर कार्यान्वयन कमजोर, कान्तिपुरले अग्रपृष्ठमा छापेको खबर हो यो। संघीयता अनवान्टेड बेबी जस्तो भएको देखियो। मार्न पाल्न पनि नसक्ने र हुर्काउन पनि नचाहने मध्य प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले विगत 5 वर्षमा संघीयताप्रति गरेको व्यवस्थालाई यसरी एक वाक्यमा अभिव्यक्त गर्नुभयो। शनिबार जनकपुरमा आयोजना गरिएको मधेस मन्थन अन्तर्गत संघीयताको अभ्यास र अनुभव मधेस प्रदेशका 5 वर्ष सत्रमा मुख्यमन्त्री राउतले संघीय सरकारले प्रदेशको क्षेत्राधिकारमा निरन्तर हस्तक्षेप गरिरहेको, कानून निर्माण नगरेको, संरचना नबनाएको र कर्मचारी पनि नदिएको भन्दै रोष प्रकट गर्नुभयो। संघीय सरकारबाट यो 5 वर्षमा प्रदेशलाई सहयोग भएन, संघीय सरकार त संघीय प्रणालीकै विपक्षीमा उभिएको देखियो, उहाँले भन्नुभयो। प्रमुख जिल्ला अधिकारी सीडीओ मार्फत संघले प्रदेशमा समानान्तर सरकार सञ्चालन गरिरहेको उहाँले आरोप पनि लगाउनुभयो। भन्नुभयो, संविधानले सीडीओलाई कहीँ चिन्दैन तर संघले शक्ति केन्द्र खड़ा गरेर आफ्नो स्वार्थ पूरा गरिरहेको छ। यो प्रवृत्ति संघीयताको पक्षमा छैन। यो सत्रमा मुख्यमन्त्री रावसँगै विश्लेषक सीके लाल, प्राध्यापक कृष्ण खनाल र राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले संघीयताका अवरोध र भविष्यबारे आफ्ना दृष्टिकोण राख्नु भएको थियो। यसैबीच चुरेको दोहन नरोकिए मधेस मरूभूमि बन्ने पूर्व राष्ट्रपति रामवरण यादवले पनि बताउनु भएको छ। संघीयता ट्र्याकमा तर कार्यान्वयन कमजोर, कान्तिपुरले अग्रपृष्ठमा खबर बनाएको छ। अब अर्को प्रसंग, श्रीलंकाको प्रसंगपछि अन्य प्रसंगलाई पनि आजका पत्र पत्रिकाले छापेका छन्। सरकारले फेरि अघि बढ़ाए निजामती ऐनको प्रक्रिया, यो नयाँ पत्रिकाले छापेको खबर हो। यो सरकारले निजामती ऐन जारी गर्ने प्रक्रिया पुनः अगाडि बढ़ाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक अहिले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ, तर संसदको चालू बजेट अधिवेशनबाट विधेयक पारित हुने सम्भावना कम भएकाले सरकार अध्यादेश मार्फत ऐन जारी गर्ने योजनामा देखिएको छ। संघीय संरचना अनुरूप तीनै तहमा कर्मचारी व्यवस्थापनका लागि सरकारले यसअघि नै पटक पटक अध्यादेश र संसदको बाटोबाट ऐनको प्रयास गरे पनि सफल हुन सकेको छैन, यो प्रयास हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले विधेयकको मस्यौदा तयार गरेर राय सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको बताउनुभयो। मस्यौदा राय सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको छ, उहाँले भन्नुभयो, तर अहिलेसम्म राय सहमति आइसकेको छैन। अर्थ मन्त्रालयबाट राय सहमति आएपछि कानून मन्त्रालय, लोक सेवा आयोग समेतको राय सहमति लिएर विधेयक मन्त्री परिषदमा पेश हुनेछ। अहिले बजेट अधिवेशन चालू हालतमा छ, बजेट पास नहुन्जेल अधिवेशन जारी रहनेछ, तर बजेट पास भएपछि छिट्टै नै अधिवेशन अन्त्य हुनेछ। सरकारले ऐन नै भने पनि चालू अधिवेशनको उत्तरार्धमा प्रक्रिया अगाडि बढ़ाउनुले अध्यादेशको तयारी अघि बढ़ेको देखिन्छ। अध्यादेश जारी गरेपछि नयाँ अधिवेशनको पहिलो बैठकमा पेश गर्नुपर्ने व्यवस्था छ। संसदमा पेश गरेको 60 दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर अध्यादेश पास गर्नुपर्छ। सरकारले फेरि अगाडि बढ़ायो निजामती ऐनको प्रक्रिया, नयाँ पत्रिकामा खबर छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ, तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा फेरि पनि स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य प्रसंगहरू। अमेरिकी प्रभाव कम गर्न चीनको बाक्लो आउजाऊ, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको खबर हो यो। पछिल्लो पटक नेपाल मामिलामा आफ्नो उपस्थिति कमजोर भएको निष्कर्ष निकालेको चीनले भू राजनैतिक शक्ति सन्तुलन गर्न र आगामी निर्वाचनमा सम्भावित वाम एकताको अवस्था बुझ्न चीनिया कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारीलाई भ्रमणमा पठाउँदैछ। पछिल्लो पटक नेपालमा अमेरिकी प्रभाव बढ़नु, तिब्बती शरणार्थीले खुलेआम आफ्ना गतिविधि संचालन गर्नु, अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अनुमोदन पछिको परिणाम भनी चीनियाहरूले आकलन गरेका छन्। चीनिया विदेश मन्त्री वाङ यी फर्किएको चार महिना बित्न नपाउँदै चीनिया कम्युनिष्ट पार्टीका प्रभावशाली नेता एवं विदेश विभाग प्रमुख लिउ जियान जाओ आइतबार काठमाडौँ आउँदैछन्। चीनिया विदेश मन्त्री वाङ यी गत चैत 11 गते नेपाल आउनुभएको थियो। चीनिया कम्युनिष्ट पार्टीको 6 सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार बिहान 11:05 एयर चाइनाको 437 नम्बर उडानबाट लिउ त्रिभुवन विमानस्थलमा ओर्लने कार्यक्रम छ। नेपालस्थित चिनिया दूतावासले उहाँको भ्रमणको संयोजन गरेको छ। दूतावासले नै शीर्ष नेताहरूको सम्भावित भेट पनि तय गरेको छ। चिनिया कम्युनिष्ट पार्टी सीपीसीका नेताहरू फङ सैपिन, छाङ जेउछिन लगायतका प्रतिनिधिमण्डल आज आउँदैछन्। चिनिया कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख भएपछि लिउको यो पहिलो विदेश भ्रमण हो। उनले नेपालबाट विदेश यात्रा शुरू पनि गरेका छन्। अमेरिकी प्रभाव कम गर्न चीनको बाक्लो आउजाऊ, अन्नपूर्ण पोस्टले छापेको छ। अब आजका पत्र पत्रिकाले छापेका सम्पादकीयहरू हेरौं। आजका पत्र पत्रिकाले विभिन्न विषयलाई सम्पादकीयमा छापेका छन्। सिमेन्ट निर्यातको प्रसंगलाई गोर्खापत्रले सम्पादकीयमा उल्लेख गरेको छ। सानो उपलब्धिले समेत कहिलेकाहीँ ठूलो खुशी दिन्छ, सिमेन्ट निर्यात हुन थालेर नेपाललाई यस्तै खुशी प्राप्त भएको छ। वार्षिक 18 खर्ब रूपियाँ हरारीको आयात र 2 खर्ब रूपियाँ बराबरको मात्र निर्यातले अर्थतन्त्रमा विदेशी मुद्राको ठूलो चाप परिरहँदा यो उपलब्धि आफैमा खुशी हो। त्यसै पनि विदेशी मुद्रा आर्जन गर्ने आधार सीमित छ र आयात गर्ने नेपाली मुद्रामा हुँदैन। आयातका लागि सम्बन्धित देशको मुद्रा वा सबैतिर मान्ने अमेरिकी डलरकै आवश्यकता पर्दछ। विदेशी मुद्रा विप्रेषण, वैदेशिक लगानी, अनुदान, सहयोग र पर्यटन जस्ता अति सीमित माध्यमबाट आउने हो र ती सबैबाट उत्साहजनक छैन। यस्तो अवस्थामा शुक्रबारबाट भारतमा सिमेन्ट निर्यात शुरू भएको छ। विद्युत निर्यात हुन थालेको केही समयपछि सिमेन्ट निर्यात हुन थाल्दा यसले आशाको दियो बालेको छ, गोर्खापत्रले सम्पादकीयमा उल्लेख गरेको छ। विपद व्यवस्थापनमा नचुकौं, कान्तिपुरको सम्पादकीय हो यो। यसपालि मनसून जेठको अन्तिम साता भित्रियो, असोजसम्म यसको प्रभाव रहन्छ। अघिल्लो साता झापामा बाढ़ीले सयौं घर डुबायो, अबको 3 महिना देशभरि सम्भावित बाढ़ी पहिरोको जोखिम उच्च छ। यसलाई मध्यनजर गरी सम्भावित प्रभावित समुदायको मोटामोटी तथ्याङ्क राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय स्तरबाटै संकलन गरेर भर्खरै सार्वजनिक गर्यो, जसमा वर्षाले ल्याउने प्रकोपबाट 421,047 घरधुरी प्रभावित हुने प्रक्षेपण गरिएको छ। यस्तो तथ्याङ्क हुँदाहुँदै पनि सम्भावित प्रभावित परिवारलाई जोगाउन वस्तु स्थानान्तरण सहितका ठोस योजना भने बनाइएको छैन। प्रतिकारको तयारी गर्दै गर्दा सरकार विपदपछिको खोज उद्धार र राहतमा बढ़ी केन्द्रित छ। यो वर्ष पनि उही परिवार उही समुदाय विपदको जोखिममा छन् र सरकारी कार्ययोजना तथा तयारी हेर्दा उही कथा उही परम्परा दोहोरिने निश्चित छ, कान्तिपुरको सम्पादकीय हो यो। न्याय क्षेत्रमा नैतिकता शीर्षक दिँदै नागरिकले सम्पादकीय छापेको छ। अहिले न्याय क्षेत्र भन्नासाथ आम मानिसको बुझाइमा अन्य क्षेत्र जस्तै विकृतिको केन्द्र बनेको ठान्नेछ। न्याय सुलभ छैन, न्याय समेत किनबेच हुन्छ। अयोग्य व्यक्ति न्यायालयमा पुगेपछि न्यायको अपेक्षा गर्न सकिँदैन। न्यायालयका घुसकाण्ड सार्वजनिक भएकै छन्। मुद्दामा आफू अनुकूलको फैसला गराउन मोलमोलाई गरिएको पनि देखिएकै छ, नागरिकले सम्पादकीयमा उल्लेख गरेको छ। पत्र पत्रिकाले छापेका सम्पादकीयपछि अब अन्य बाँकी प्रसंगहरू। चालू आर्थिक वर्ष सकिन अब केही एक साता मात्र बाँकी रहेको बेला सरकारले आइतबारबाट सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाईलाई बजेट भुक्तानी रकम बन्द गर्ने भएको छ। आर्थिक वर्ष समाप्तिको अन्तिम समयमा आएर हतारमा बजेट सकाउँदै न्यून गुणस्तरको काम गर्ने प्रवृत्ति बढ़ेको भन्दै महालेखा नियन्त्रक कार्यालयले 25 असारदेखि नै चालू आर्थिक वर्ष 2078-79 भुक्तानी निकासा रोक्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाईलाई निर्देशन दिएको हो। आजबाट बजेट भुक्तानी बन्द राजधानीले छापेको छ। वैदेशिक रोजगारीमा जाने नेपाली कामदार सबैभन्दा बढ़ी आफ्नै देशमा ठगिने गरेका छन्। पीपुल्स फोरमले गरेको एउटा अध्ययन अनुसार गन्तव्य मुलुक प्रस्थान गर्नु अगावै कामदार स्वदेशमै ठगिने गरेको देखिएको हो। अध्ययन अनुसार स्वदेशमै पीड़ित हुने नेपाली कामदारको हिस्सा रहेको छ। अध्ययनले आफ्नै नागरिक ठगी गर्ने मुलुकमा नेपाल पहिलो बनेको छ। नेपालमा युवा वैदेशिक रोजगारीमा जान्छु भनेर सोचेदेखि नै ठगिन शुरूआत हुने अध्ययनमा सहभागी एक सदस्य तथा अधिवक्ता सुदीप देवकोटाले बताए। कुनै युवा विदेश जाने भनेपछि सामान्य व्यक्तिले पनि ठग्छ, जस्तै टेम्पो चालक, चिया पसले, फोटोकपी पसले, ऋण दिने साउ। उनले भने यस्ता तहबाट माथि उठेपछि स्थानीय दलाल, केन्द्रको दलाल, म्यान पावर कम्पनी, स्वास्थ्य परीक्षण, हवाई टिकट, गन्तव्य मुलुकको एजेन्टदेखि रोजगारदाताले पनि ठग्छ। तर सबैभन्दा बढ़ी आफ्नै मुलुकमा ठगिन्छ। विदेश जान लागेको भन्ने बित्तिकै यो व्यक्तिसँग जति पनि पैसा छ, विदेश पुगेपछि जति पनि कमाउँछ, यसलाई पैसाको मतलब छैन भन्ने खालको आम मानिसको माइण्ड सेट छ। अध्ययनमा नेपालबाट वैदेशिक रोजगारीमा जाने खाड़ी तथा अन्य मुख्य मुलुकका 3,000 भन्दा बढ़ी कामदारलाई समेटिएको उनले जानकारी दिए। वैदेशिक रोजगारीमा जाने 64% नेपाली कामदार स्वदेशमै ठगिन्छन् नयाँ पत्रिकाले छापेको छ। बाह्रको उत्तर पुस्तिका जाँचमा मिलेमतो देखिने गरेको छ। यो खबर कान्तिपुरको भित्री पृष्ठमा छापिएको छ। कक्षा बाह्रको उत्तर पुस्तिका राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र केही निजी विद्यालय संचालकको मिलेमतोमा परीक्षण गरिएको आरोप लागेको छ। निर्देशिका विपरीत भाषा विज्ञका रूपमा बोर्डमा कार्यरत करारका दुई कर्मचारीलाई मिलेमतो अनुसार परीक्षा केन्द्रमा खटाइएको स्रोतले जनाएको छ। परीक्षा केन्द्रमा पुगेर उत्तर पुस्तिका बुझेपछि मात्रै नियुक्ति पत्र दिने प्रचलन विपरीत यसपटक केही शिक्षकलाई पहिले नै नियुक्ति पत्र थमाइएको परीक्षा शाखाका एक कर्मचारीले बताए। पहिले परीक्षाको नियुक्ति पत्रमा पनि खाली राखेर दिइन्थ्यो, कापी दिँदा छासमिस पारिन्थ्यो, परीक्षण केन्द्रमा पुगेर कपी बुझेपछि मात्रै नियुक्ति पत्रमा परीक्षकको नाम कायम हुन्थ्यो। एक कर्मचारीले भने यसपालि नियुक्ति पत्र बोकेर परीक्षण केन्द्र पुगेका परीक्षकले तोकिएको उत्तर पुस्तिका जाँच गरेका छन्। कुन शिक्षकलाई कुन विद्यालयको उत्तर पुस्तिका परीक्षण गर्न दिने सम्बन्धमा योजना नै बनेको एक कर्मचारीले सुनाए। परीक्षा शाखामा कार्यरत शाखा अधिकृत लगायतका कर्मचारी हुँदाहुँदै बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्याल, परीक्षा नियन्त्रक कृष्ण शर्मा र सह नियन्त्रक कृष्ण घिमिरेले परीक्षण केन्द्रमा आफू निकट करारका कर्मचारी खटाएको बोर्डका कर्मचारीहरूको भनाइ छ। बाह्रको उत्तर पुस्तिका जाँचमा मिलेमतो, परीक्षकलाई विद्यालय संचालकको फोन, यसो मिलाएर हेर्दिनु है, कान्तिपुरले भित्री पृष्ठमा छापेको छ। अब तुइनको प्रसंग, तुइनले लिइरहेको छ ज्यान, कान्तिपुरले नै छापेको छ यो खबर। भारतीय सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएपछि महाकाली नदीमा खसेर ब्यास गाउँपालिका दुई मालघाटका 33 वर्षीय जयसिंह धामी बेपत्ता भएको एक वर्ष पुग्न लाग्यो। नेपालतर्फको मालघाटबाट भारतको धारचुलामा पर्ने गस्कु जान तुइनबाट नदी पार गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल एसएसबीका सुरक्षाकर्मीले लट्ठा खुस्काइदिएपछि उनी महाकालीमा खसेका थिए। 2078 साउन 15 उक्त घटनापछि पनि तुइनबाट खस्ने क्रम अझै रोकिएको छैन। महाकालीमा मात्रै तुइन विस्थापन गरी 11 ठाउँमा पुल निर्माण गर्नुपर्ने कार्ययोजना छ, तर 7 ठाउँमा निर्माणको सुरसारै छैन, कान्तिपुरले छापेको छ। पत्र पत्रिकाले छापेका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी काशीराम आचार्यलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।